आजको संवादबाट केशव ढकालको नमस्कार। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9 बजेको नेपाल खबरपछि करिब 10 बजेसम्म रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्नुहुन्छ। कार्यक्रममा हामी विभिन्न समसामयिक विषयमा छलफल गरी समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौँ। आजको कार्यक्रममा हामीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई स्टुडियोमा निम्त्याएका छौँ। प्रदेशको विकास र समृद्धिका लागि मन्त्रालयले के कस्तो योजना ल्याउँदैछ अनि बजेटमा के कस्ता कुराहरूलाई प्राथमिकता दिइनेछ भन्ने बारेमा आज हामीले कुराकानी गर्नेछौँ। ज्वाला अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीको कार्यभार पनि सम्हालिरहनु भएको छ। स्वागत छ मन्त्रीज्यू यहाँलाई आजको संवादमा।
धन्यवाद।
आराम हुनुहुन्छ?
ठिकै छ।
मन्त्रालयले अहिले चाहिँ के काम गरिरहेछ?
हामी जति बेला सरकार बनायौँ त्यति बेला चाहिँ हामी अत्यन्त प्रारम्भिक बिन्दुमा थियौँ छौँ। यो कस्तो छ भने घोडा पछाडि बग्गी अगाडि जस्तो भयो कि। हामीसँग चाहिँ कानुन थिएन, संरचना थिएन, कुनै नीति थिएन, तर चाहिँ सरकार बनिहाल्यो। मन्त्री गएर पद ग्रहण कहाँ गर्ने भन्ने चाहिँ एउटा समस्या थियो। त्यसकारण पदभार ग्रहण गर्ने ठाउँ समेत नभएको मन्त्रालयबाट काम सुरु गर्नु परेको छ। मेरो आफ्नै मन्त्रालयको कुरा गर्ने भने अझ अरू मन्त्रालयको त कस्तो भयो भने क्षेत्रीय संरचनाहरू, जिल्ला संरचनाहरू भएकोले
केही सजिलो भयो।
ती अफिसहरूलाई चाहिँ खाली गरेर पनि मन्त्रालयको स्वरूप दिइएछ। अब आर्थिक मामिला मन्त्रालयको त यहाँ कुनै निकाय त थिएन। त्यस्तो अवस्थामा चाहिँ हतारमा एउटा कोठा चाहिँ तयार पारेर हामीलाई चाहिँ पदभार ग्रहण गराइयो। त्यस्तो बिन्दुबाट हामीले काम सुरु गर्नु परेको छ। वास्तवमा चाहिँ अब राज्यको ध्यान अलि पहिले नै के कुरामा जानु पर्थ्यो भने त्यो सरकार बनाउँदैछौँ, हामी चुनाव गर्दैछौँ, चुनावबाट जनप्रतिनिधि आउँदैछन्, जनप्रतिनिधि आएपछि त्यो चाहिँ संसद भवन चाहिएला, संसदमा चाहिँ पदाधिकारीहरू आउँछन्, उनीहरूको अफिस चाहिएला भनेर हामीले सोचेनौँ। सरकार बन्छ त्यहाँ चाहिँ हामीले त्यस हिसाबले सोच्नुपर्छ भन्ने पनि
खानी
अहिले। अब त्यसो भइसकेपछि हामीले पहिलो कुरा त मन्त्रालयलाई व्यवस्थित गर्ने कुरामा लाग्यौँ। अहिले चाहिँ सामान्यतया चाहिँ मन्त्रालय आन्तरिक रूपमा चाहिँ काम गर्न लायक बन्न सकेका छ।
मन्त्रालय भन्न लायक भएको छ अहिले त्यहाँको भौतिक संरचना पूर्वाधार
सामान्यतया काम चल्न थालेको छ। अब त्यस हिसाबले हेऱ्यो भने मैले भन्न खोजेको खासमा यो मेरो प्राथमिक कुरा होइन, भन्न खोजेको के भने हामीले कामको सुरुवात कानुन निर्माण गरेर गर्नुपर्नेछ। कामको निम्ति बाटो त खोल्नु पर्यो होइन, हामीसँग त बाटो नै छैन। अनि त्यसकारण चाहिँ हामी सबभन्दा बढी केन्द्रित भएको भनेको कानुन निर्माणमा हो। हामी विधेयक बनाउने कुरामा र त्यसलाई चाहिँ कानुन रूपमा चाहिँ टुङ्ग्याउने कुरामा हामी प्रदेश सरकार सञ्चालनको निम्ति कानुन बनाउने कुरा, नियम बनाउने कुरा, कार्यविधि बनाउने कुरामा बढी केन्द्रित छौँ।
कहिलेसम्म बन्न आवश्यक ऐन कानुन नियमहरू
र अब यो त यस्तो हुन्छ, अब कतिपय कानुन हामीले फाइनल गरिसक्यौँ, अब पार्लियामेन्टको बैठक सुरु हुन बित्तिकै हामी पेस गर्छौँ र त्यसमध्ये पनि आर्थिक मामिला तथा योजना मन्त्रालयसँगै अलि अर्जेन्ट कानुनहरू चाहिँ रिलेटेड हुन्छन् कि, त्यसकारण हामी अलि बढी त्यसमा केन्द्रित भयौँ। त्यसैले हामी अब यति समयमा सबै कानुन बनाइसक्ने भन्दा पनि हामी कानुन बनाउँदै जान्छौँ, बाटो खोल्दै जान्छौँ, अगाडि बढ्दै जान्छौँ, काम पनि अगाडि बढाउँदै जान्छौँ। किन प्रदेश स्तरबाट बनाउनु पर्ने तमाम कानुन छन्, दर्जनौँ कानुनहरू छन्, ती सबै कानुन अहिले भर्खर भन्न बित्तिकै बन्दैनन्। अहिले चाहिँ नबनाइ नहुने कानुनहरू हामीले बनाइरहेका छौँ। जस्तो हाम्रै मन्त्रालयको तर्फबाट आर्थिक कार्यविधि ऐन बनाउनु पर्छ। आर्थिक कार्यविधि ऐन नबनाए त हामीले आर्थिक चाहिँ कारोबार गर्ने काम गर्ने केही पनि गर्न सक्दैनौँ। अनि अब हामीले चाहिँ यो चालु आर्थिक वर्षको बाँकी समयको निम्ति विनियोजन विधेयक पनि ल्याउनु पर्छ। हामीसँग जो बजेट छ त्यो बजेट त खर्च गर्न पर्यो, खर्च गर्नका निम्ति पनि आर्थिक कार्यविधि के अरे विनियोजन विधेयक बनाउनु पर्यो, विनियोजन विधेयक ल्याउनका निम्ति आर्थिक कार्यविधि ऐन बन्नु पर्यो। सबभन्दा पहिले हाम्रो चाहिँ गेट वे भनेको आर्थिक कार्यविधि ऐन हो, त्यो हामीले चाहिँ फाइनल गरेका छौँ। आजको क्याबिनेटले त्यसलाई चाहिँ टुङ्गो लगाउला र त्यसपछि हामी संसदमा पेश गर्छौँ र संसदको बैठक बस्नेबित्तिकै त्यो पास हुन्छ। पास भइसकेपछि प्रदेश सरकारको आफ्नो संचित कोष स्थापना हुन्छ, खाता खुल्छ भनौँ न, खाता खुल्छ र अनि हाम्रो बजेट जो छ केन्द्र, अहिले त अब हामीले केन्द्रले दिएकै बजेट हो, जो चाहिँ अब अनुदान दिएको छ होला अथवा चाहिँ हामीलाई प्रशासनिक खर्चको निम्ति दिएको होला, त्यो सबै बजेट चाहिँ हाम्रो आफ्नो संचित कोषमा जम्मा गर्छौँ र त्यो रकम हामीले जम्मा गर्न सक्छौँ र संचित कोष खडा गर्छौँ। अब त्यसको खर्च गर्न पऱ्यो, फेरि हाम्रो कोष त बन्ने भयो, त्यसलाई खर्च गर्नका निम्ति फेरि अर्को ऐन बनाउनु पऱ्यो, त्यो भनेको विनियोजन ऐन बनाउनु पऱ्यो। त्यसका लागि विनियोजन विधेयक फेरि तयार पारेर पार्लियामेन्टमा पेश गर्नु पऱ्यो र त्यो पास भइसकेपछि हामीले खर्च गर्न सक्छौँ, प्रशासनिक खर्च चालु खर्च होला या चाहिँ विकास बजेट होला वा पुँजीगत खर्च होला, त्यो रकम हामीले चाहिँ कार्यक्रम बनाएर योजना बनाएर हामीले चाहिँ खर्च गर्न सक्छौँ। हामी कोष खडा गर्नका निम्ति पनि कानुन बनाउनु पर्नेछ, खर्च गर्नका निम्ति पनि कानुन बनाउनु पर्नेछ, यी एकदम आधारभूत चाहिँ ऐनहरू हामीले बनाउँदैछौँ। यता अर्कोतिर फेरि पारिश्रमिक सेवा सुविधाको कुरा पनि छ, जस्तो चाहिँ प्रदेश सरकारका पदाधिकारीहरू भनौँ या चाहिँ प्रदेश सभाका पदाधिकारीहरू भनौँ, उनीहरूको चाहिँ सेवा सुविधा र पारिश्रमिकको चाहिँ व्यवस्था गर्नुपर्छ, त्यो पनि प्रदेश सरकारले गर्नुपर्नेछ। अब ऐन नबनेसम्म त हामीले क्याबिनेटबाट निर्णय गरेर पनि गर्न सक्छौँ, तर हामी चाहिँ यो दुई दुई पटक यो विषयमा प्रवेश गर्ने भन्दा क्याबिनेटबाट निर्णय नगरेरै ऐन बनाएरै जाने, एकैचोटि ऐन बनाउने, बरु चाहिँ त्यसको स्टडी गर्ने, त्यसको अध्ययन गर्ने र अलिकति सबैका सुझाव सङ्कलन गरेर, हामीलाई हतार छैन, हामी अरू प्रदेश जस्तो चाहिँ यो पारिश्रमिकको विषय छिटो निर्णय गर्नलाई हामी हतारमा छैनौँ है, यो सन्देश पनि म दिन चाहन्छु। र यो हाम्रो प्राथमिकताको विषय होइन, तर गर्न त पर्छ फेरि, त्यसैले चाहिँ त्यसका निम्ति हामी अलि स्टडी गरेर, हामी अध्ययन गरेर, हामी सुझाव लिएर त्यो काम पनि गर्न पर्नेछ, त्यो पनि आर्थिकमा हामीलाई मन्त्रालयकै काम हो। अब स्थानीय तहको पदाधिकारीहरूको सुविधाको व्यवस्था गर्नु छ, पारिश्रमिकको छैन फेरि, यहाँ पारिश्रमिक पनि कतिपय प्रदेशमा तोकिसकिएको
हो, आन्दोलन पनि सुरु भयो,
त्यो पनि छँदैछ, तर चाहिँ संविधानले स्थानीय तहका पदाधिकारीहरूको सुविधाको व्यवस्था गरेका छ, त्यो सुविधाको निम्ति चाहिँ फेरि कानुन त प्रदेश सरकारले बनाउनु पर्छ, अलि जटिल पनि छ, हामीले अध्यक्ष उपाध्यक्ष प्रमुख उपप्रमुखलाई मात्रै दिने कि वडा अध्यक्ष र कार्यपालिका सदस्यसम्म जाने कि
प्रदेश नम्बर 5 वडा सदस्यज्यूहरूले नेपालगञ्ज लगायत
घेर्न
आन्दोलन गरिसक्नु
त्यहाँसम्म पुग्ने कि, अब पारिश्रमिक नै दिने व्यवस्था संविधानले दिएन भने त हामीले सुविधाको कुरा चाहिँ कसरी व्यवस्था गर्ने, अब यो हिसाबले हामी चाहिँ अलिकति संविधानको पनि स्टडी गर्ने, अलि अरू
कानुनहरूले
अनुभवहरूको पनि अध्ययन गरेर यी कानुनहरू पनि बनाउन चाहिँ पर्नेछ।
मन्त्रालयले मन्त्रालय सरकार सञ्चालनका लागि, मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुनहरू अपरिहार्य रूपमा पहिला गराउनु पर्नेछ, जसले सम्बन्धित मन्त्रालयलाई काम गर्नको लागि बाटो खुला गरोस् होइन। सुरुमा सर्वप्रथम आवश्यक कानुनहरू बनाउनु पर्यो, ठिक छ, त्यसमा जाउँला हामी। अब यहाँले चालु आर्थिक वर्षको जुन बाँकी 4 जति छ त्यसका लागि एउटा विनियोजन विधेयक ल्याउने कुरा पनि गर्नुभएको छ, यहाँले पहिलो पत्रकार सम्मेलनमा पनि त्यो कुरा उठाउनु भएको थियो, अहिले यहाँले त्यसको खाका बनाउनु भएको छ, यो कुरालाई चाहिँ त्यसमा हामी प्राथमिकता दिनेछौँ, खर्च यो कुरामा गर्नेछौँ भनेर
त्यस कारण सकिन्छ। जस्तो त्यही भएर पहिले त यी कानुन बनाउने कुरा भयो, कानुनले नै बाटो दिने भयो, अरू मन्त्रालयले पनि आवश्यक कानुनहरू बनाइरहेका छन्, कानुन बनाउँछौँ, संरचना कानुन नबनाइ संरचना बन्दैन। जस्तो अहिले नै हामीले चाहिँ विनियोजन विधेयक ल्याएर बजेट ल्याएर मन्त्रालय मात्रै छ नि अहिले त प्रदेशको त, त्यसको क्षेत्रमा ऊ चाहिँ जिल्लामा पनि कुनै संरचना छैन, आफ्नै ऊ चाहिँ प्रदेशमा पनि कुनै संरचना छैन भने कार्यान्वयन त भोलि गर्न पर्ला। त्यसैले कानुन बनाउने, संरचना बनाउने अनि त्यसपछि चाहिँ बजेट कार्यक्रम ल्याएर कार्यान्वयनमा जाने हो। अब चाहिँ बजेट कार्यान्वयन भनेको एक्लै अर्थ मन्त्रालयले मात्रै गर्ने कुरा होइन, त्यसका निम्ति हामीले चाहिँ विभिन्न मन्त्रालयलाई बजेटका प्राथमिकता यो यसपटक अब बजेट पनि हामी 2 ल्याउनुपर्ने भयो यही वर्ष पनि, एउटा त असार 1 रेगुलर बजेट ल्याउँछौँ हामी, अलि राम्रो तयारी गरेर यो प्रदेशको चाहिँ यथार्थता के छ त्यो यथार्थता झल्किने गरी यो प्रदेशको निम्ति हाम्रा चाहिँ आगामी भावी कार्यक्रम के हुन्छन् योजना के हुन्छन् एउटा रोड म्याप एउटा एक्चुअल्ली कार्यान्वयन तत्काल गर्नुपर्ने कुराहरू र भोलिको निम्ति हामी यसले एउटा हाम्रो भिजन के हो होइन हाम्रो परिकल्पना के हो भन्ने ढङ्गले हामी व्यवस्थित बजेट ल्याउँछौँ नै त्यसको तयारी पनि एक किसिमले मन्त्रालयले थालिसकेको छ अब अहिले चाहिँ जो केन्द्रबाट प्राप्त भएको थोरै अनुदान छ जो चाहिँ चालु आर्थिक वर्षको बजेटमा आएको रकम किनभने बजेट त जेठ 15 गते नै आयो प्रदेश सरकार अहिले
बन्यो
बल्ल हामी कार्यविधि ऐन बनाउँदैछौँ विनियोजन ऐन ल्याउने तयारी गर्दै तर्खर गर्दैछौँ भने अब त त्यो बजेट त हामीले खर्च गर्न पाउने हो त्यो बजेट को विनियोजन गर्नुपर्ने हो अहिले खासमा हामीले त्यो बजेटको विनियोजन गरेर यही आर्थिक वर्षभित्र असारसम्ममा खर्च गर्न पऱ्यो खर्च गरिसक्नु पऱ्यो काम गरिसक्नु पऱ्यो त्यो खालका योजना एउटा कुरा त योजनाको क्वालिफाइङ नै त्यसरी गर्छौँ हामी जस्तो चाहिँ हामीले यो आर्थिक वर्षभित्र अर्थात् चालु आर्थिक वर्षभित्र खर्च गरिसक्नु पर्ने गरी बजेट छुट्याउँछौँ सम्पन्न गरिसक्नु पर्ने खालका योजना हामीले चाहिँ छनौट गर्छौँ त्यहाँ ध्यान दिनु पऱ्यो नि 1 अरब बजेट छ भने हामीले 50 लाख खर्च गरेनौँ भने त काम लागेन त्यसलाई खर्च गर्ने गरी एउटा आधार भनौँ न एउटा मापदण्ड जस्तै भनौँ अर्को कुरा हामीले मन्त्रालयहरूलाई के भनिसकेका छौँ भने हरेक मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गतका चाहिँ नीति योजना कार्यक्रम आर्थिक मामिला मन्त्रालयमा दिनु पऱ्यो अब छिटो किनभने उहाँहरूले दिएपछि भौतिक पूर्वाधारले सडकको देला ऊर्जाको देला खानेपानीको देला सिँचाइको अब यता चाहिँ भूमि व्यवस्था कृषिले चाहिँ भूमि सम्बन्धी देला खेती कृषि सम्बन्धी देला उता चाहिँ सामाजिक मन्त्रालय शिक्षा स्वास्थ्य सम्बन्धी कार्यक्रम देला अनि उद्योग पर्यटनले चाहिँ पर्यटन सम्बन्धी उद्योग सम्बन्धी वा वन सम्बन्धी भनौँ उहाँहरूका सेक्टरल अथवा चाहिँ लाइन मिनिस्ट्रीहरूले चाहिँ आफ्ना कार्यक्रम दिनुहुन्छ हामी आफ्नो एउटा फ्रेम बनाउँछौँ फ्रेम बनाउने काम पनि आर्थिक मामिला मन्त्रालयले गरिरहेको छ अब त्यसको निम्ति अलिकति ट्रेनिङ पनि केन्द्रमा दिइँदैछ हाम्रो सचिव लगायतका कर्मचारीलाई उहाँले ट्रेनिङ लिएर पनि आउनुहुन्छ 2-3 दिनको ट्रेनिङ सकेर अनि यता चाहिँ मन्त्रालयले चाहिँ आफ्नो खाका बनाउने अनि सम्बन्धित मन्त्रालयले चाहिँ आफ्नो विषय दिनेर अनि त्यो बजेटको विनियोजन विधेयकको हामी खाका बनाउँछौँ अब जहाँसम्म यो त चाहिँ संरचनागत कुरा भयो अब हाम्रा प्राथमिकता भनेको मैले भने नि अब हाम्रा प्राथमिकता त अलरेडी डिफाइन्ड छन् अब यो प्रदेश भनेको यो प्रदेशमा कुन कुरा चाहिँ बढी सम्भाव्य छन् कुन कार्यक्रमले हामीलाई छिटोभन्दा छिटो चाहिँ रिलिफ दिन्छ छिटोभन्दा छिटो रिजल्ट दिन्छ होइन परिणाम दिन्छ के त्यसैले परिणाम दिने खालका अलि मान्छेलाई चाहिँ छुने खालका योजनाहरू हामीलाई चाहियो अब टुरिज्म सेक्टरको कुरा गर्ने भने यति बेलै हामीले वैशाख 1 गते उद्घाटन गर्ने गरी प्रधानमन्त्रीले रारामा उद्घाटन गर्दै हुनुहुन्छ रारा कर्णाली पर्यटन वर्ष 2075 भव्य रूपमा हामी सुरु गर्छौँ वर्षभरि त्यसलाई चाहिँ मनाउँछौँ हो अब त्यो कार्यक्रम त छँदैछ त्यसका निम्ति त हामी चाहिँ सहयोगी हातहरू पनि खोजिरहेका छौँ अब पर्यटनको क्षेत्रमा कुन जिल्लामा यस चालु आर्थिक वर्षमा कुन ऊ चाहिँ डेस्टिनेसन अथवा कुन पर्यटन गन्तव्यलाई चाहिँ हामीले अलिकति सुधार गर्न सक्यौँ त्यसको चाहिँ एउटा चाहिँ अलि डेभलप गर्न सक्यौँ भने पर्यटकहरूलाई छिटो आकर्षित गर्न सक्छौँ जस्तो सुर्खेतमा काँक्री बिहारको निम्ति सोच्ने कि सल्यानमा चाहिँ कुपिन्डेको चाहिँ निम्ति सोच्ने कि रुकुममा स्यार्फुको निम्ति सोच्ने कि रारा छँदैछ होइन सेफ फक्सुन्डोको कुरा होला या चाहिँ भनौँ न कुन जिल्लाको निम्ति कुन योजनालाई अहिले प्राथमिकतामा राखेर छिटो काम गर्न सकिन्छ र छिटो चाहिँ पर्यटकलाई आकर्षित गर्ने खालको कार्यक्रम दिन सकिन्छ हाम्रो ध्यान त्यहाँ छ जडीबुटी अब त तपाईँ यार्छा गुम्बा टिप्ने बेला आउन थाल्यो होइन त्यस्ता जडीबुटीहरूलाई चाहिँ व्यवस्थित दीर्घकालीन रूपमा गर्ने कुराको निम्ति रेगुलर बजेटमा गरौँला अहिले भर्खरै व्यवस्थित गर्ने कुरा जडीबुटीको क्षेत्र पनि छ साना उद्योगहरूको निम्ति चाहिँ कुन जिल्लामा कुन एउटा उपयुक्त हुनसक्छ सम्भाव्य हुनसक्छ अनि त्यसपछि अर्ग्यानिक खेतीको निम्ति कुन जिल्लामा कुन खेती पोटेन्सियल हुनसक्छ अब यसरी चाहिँ विषयगत मन्त्रालयगत र छिटो परिणाम दिने साना भए पनि छिटो परिणाम दिने र असारसम्म चाहिँ यो हामीलाई प्राप्त भएको सबै बजेट खर्च हुने किसिमका यद्यपि हामीले चाहिँ छिटो खर्च गर्यौँ भने रकमान्तर गराएर होइन यही पनि यहाँ पनि जुन योजनामा पैसा छुट्याइन्छ त्यो खर्च भएन भने अर्कोमा रकमान्तर पनि गरौँला तर हाम्रोमा खर्च नहुने अवस्था आउन दिनु हामी म त एउटा कुरामा चाहिँ के अनुभव छ भने अर्थ समितिमा बस्दाखेरि सबभन्दा ठुलो चाहिँ इस्यु भनेकै चालु खर्च चाहिँ 100% खर्च हुने त्यसभन्दा अझ बढी थप्नुपर्ने तर चाहिँ जो पुँजीगत खर्च छ विकास बजेट छ
त्यो खर्च
त्यो चाहिँ खर्चै नहुने अहिले पनि त हालत छ त 50% पुगेको छैन अब त आर्थिक वर्षको अन्तिमतिर जाँदैछौँ हामी त्यस कारण चाहिँ यो पुँजीगत खर्च विकास बजेट सम्पूर्ण खर्च गर्ने त्यस्ता तयारीका योजना त्यसरी जनता आकर्षित हुने जनता पनि इन्भल्भ हुने खालका योजना कुनै बेला आफ्नो गाउँ आफै बनाऊ भन्ने कार्यक्रम ल्याउँदा त सबै बजेट खर्च हुन्थ्यो नि त्यो अनि केले आकर्षण गर्छ मान्छेलाई केले यो मेरो योजना हो भनेर जनताले फोन गर्छ ऊ पनि सहभागी हुन्छ ऊ पनि सक्रिय हुन्छ ऊ पनि उसले पनि जनताले पनि वाचडकको रूपमा चाहिँ हेर्छ त्यो योजनालाई योजना पऱ्यो जनतालाई मतलब छैन जसलाई टार्गेट गरेर हामी योजना छुट्याउँछौँ उसलाई मतलब छैन मतलब चाहिँ निर्माण व्यवसायलाई ठेकदारलाई हुने मतलब चाहिँ कर्मचारीलाई हुने मतलब चाहिँ कोही
नेतालाई
मतलब हुने होइन पार्टीहरू जोडिने उनीहरू चाहिँ एकदम त्यो योजनाको निम्ति घम्साघम्सी गर्ने जो पब्लिकको निम्ति जनताको निम्ति भनेर हामीले योजना ल्याउँछौँ त्यो योजनामा चाहिँ मतलब छैन होइन त्यस कारण चाहिँ हामी जनतालाई आकर्षित गर्ने जनतालाई छुने योजनामा हामी लाग्छौँ
अब जसरी यहाँले जनतालाई छुने गरी जनताले अपनत्व गर्ने गरी र समयमै पुरा गर्ने गरी योजनाहरू ल्याउँछौँ भनिरहनु भएको छ अब यहाँहरूसँग समय त धेरै छैन यहाँहरूले चैतभित्रै त्यो विनियोजन विधेयक ल्याउने कुरा गरिरहनु भएको छ यसका लागि यहाँले भने जसरी त्यो ल्याउन सजिलो छ त
होइन हामीसँग धेरै ठुलो बजेट पनि छैन हामीले अहिले धेरै धेरैवटा कार्यक्रम पनि हामी अगाडि बढाउन सक्दैनौँ हामी एकदम पूर्ण बजेट राजस्व र करका चाहिँ दरहरू समेतको टुङ्गो गर्ने गरी पनि ल्याउने होइन यो यो त्यस कारण चाहिँ यो एक किसिमको चाहिँ
कति जतिको आधारमा बजेट छ अहिले
हाम्रो त अब केन्द्रले दिएको 1 अरब 2 करोड हो मुख्य स्रोत त त्यही नै हो अब आन्तरिक स्रोत त्यसमा एड हुने हो हामीसँग त आन्तरिक स्रोत पनि छैन अहिले त सबै प्रदेशहरूलाई त्यो जो चाहिँ यो चालु आर्थिक वर्षको बजेटमा छुट्याइएको रकम हो त्यही नै हामीले खर्च गर्ने हो त्यसैले चाहिँ हामीले चैत्र 15 भित्र अब यो यता तालिम पनि सकिएला अरू अरू कामहरू पनि सकेर हामी चैत्र 15 भित्र हामीले चाहिँ बजेट ल्याउँछौँ
ल्याउँछौँ र यहाँले त्यो भनिरहनु भएको छ कि जसरी पुँजीगत बजेट विकासका बजेटहरू खर्च नहुने परम्परा छ त्यसलाई यहाँहरूले चाहिँ त्यो रोक्नुहुन्छ त्यो हुन दिनुहुन्न जति पनि बजेट छ त्यस खर्च गर्नुहुन्छ र असारमा आउने पुरा बजेटमा पनि त्यसरी नै तयारी गर्नुहुन्छ भनेर यहाँले प्रतिबद्धता जनाउन सक्नुहुन्छ अहिले उसो भए
हो मेरो प्राथमिकता भनेको 4-5 वटा कुरामा छ सबैको साथ सहयोग भयो भने म त्यसमा सफल हुन्छु भन्ने पनि लाग्छ मैले चाहिँ एकदम यो विषयमा अध्ययन गरेर पिएचडी गरेको त छैन जनप्रतिनिधि हुँदाखेरिका मेरा अनुभव जनताका बिचमा काम गर्दाखेरिका
अर्थ समितिमा रहेर
सङ्गठनात्मक काम गर्दाखेरिका अनुभव विकासका जुन असरल अवस्थाहरू भद्रगोल अवस्थाहरू देख्दाखेरिको मेरो एउटा अनुभूति र अर्थ समितिमा रहेर चाहिँ मैले राष्ट्रिय स्तरमा जुन खालको चाहिँ भूमिका खेल्न सकेँ त्यसका अनुभव मेरा चाहिँ सम्पर्कले गर्दाखेरि यो क्षेत्रमा मैले काम गर्न सक्छु भन्ने मलाई आँट आएको छ र त्यसमध्ये पनि सबैभन्दा चाहिँ चुनौतीपूर्ण प्रदेशको यो जिम्मेवारी मैले सम्हालेको छु जस्तो 3 नम्बरमा यही जिम्मेवारी सम्हाल्नलाई त्यति गाह्रो छैन किनभने त्यहाँ स्रोत पनि छ साधन छ एक्सेस छ होइन पूर्वाधारको विकास छ भइसकेको काममा चाहिँ आधारमा उभिएर काम गर्ने हामी त ग्राउन्ड फाउन्डेसनै बनाउनु पर्ने
शून्यबाट सुरु गर्ने
फाउन्डेसन बनाउनु पर्ने
जखन
त्यही गरिबीको चाहिँ अवस्था हाम्रो होइन 50%भन्दा माथि होइन आधाभन्दा बढी जनसङ्ख्या त गरिबीको रेखा मुनि छ कस्तो हालत छ हाम्रो अनि अहिले पनि 2 चाहिँ जिल्ला सदरमुकाम चाहिँ सडकले जोड्याएको छैन नाकाहरू चाहिँ हाम्रो प्रदेशमा छँदै छैन दक्षिण जोडिएको
लागि यहाँहरूले स्पष्ट रूपमा
नाकाबन्दी जस्तो अवस्थामा
तत्कालीन योजना यो यो हुनेछन् दीर्घकालीन योजनाहरू यो यो हुनेछन् भनेर अहिले त्यस्तो खाकाहरू यहाँहरूले तयार
त्यो बनाउँदैछौँ त्यही त हामी त तत्कालिक मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाउँछौँ त्यसले हामीले ड्रिम पनि दिन्छौँ बजेटमा, नीति कार्यक्रम र बजेटमा चाहिँ हामीले हाम्रो ड्रिम के हो यो प्रदेशको, दीर्घकालीन चाहिँ एउटा परिकल्पना के हो, रोड म्याप के हो, अनि मध्यकालीन रूपमा चाहिँ हामीले गर्न सक्छौँ के तत्काल चाहिँ मैले भने तत्काल एक वर्षमा जनतालाई छुने रेगुलर बजेट ल्याउँदाखेरि एक वर्षमा गर्नुपर्ने कामहरूको पनि फेहरिस्त दिन्छौँ। अब
यहाँले अघि पाँचवटा प्राथमिकता छन् मेरा भन्नुभएको, मैले कुराहरू
एउटा कुरा भनेको त्यही हो कि त्यही विषयमा जो छलफल गर्दैछौँ, हाम्रो विडम्बना के छ भने हामीले योजनै नपाउने, योजना पाइसकेपछि त्यसमा बजेट नछुट्टिने, बजेट छुट्टिएपछि समयमा टेन्डर चाहिँ सम्झौता भएर सुरु काम सुरु नहुने, काम सुरु गरिसकेपछि चाहिँ त्यसको खर्चै नहुने, खर्च भएपछि चाहिँ ठिक ठाउँमा खर्च नभएर अनियमितता हुने, होइन यसका खराबीका स्टेप के होइन, खराबीको सूचक यस्ताहरू छ। अब त्यसकारण चाहिँ छिटो योजना छुट्याउने, असार एकमा हामी बजेट ल्याउँछौँ, योजना छुट्याइसकेपछि त्यसका चाहिँ टेन्डर गर्ने, सम्झौता गर्ने, डकुमेन्टको काम, आन्तरिक काम सबै हामी भदौसम्म चाहिँ सकिदिन्छौँ। अब हामी कार्यतालिका ल्याउँछौँ, त्यसपछि असोजदेखि काम सुरु, प्रोक्योरमेन्टको अथवा जुन सार्वजनिक खरिदको काम होला वा चाहिँ निर्माणको काम होला के हो त्यो काम चाहिँ असोजदेखि सुरु गरेर असारसम्म, असोज टु असार चाहिँ हामी काम गर्छौँ धेरै समय। बजेट आउने बित्तिकै अख्तियारी गएको चाहिँ एउटा मानिने गरी हामी बजेट ल्याउँछौँ, अब अख्तियारीका निम्ति छ महिना चाहिँ झुल्नुपर्ने अवस्था पनि नहुने गरी। त्यसो भइसकेपछि हाम्रो टार्गेट भनेको विकास बजेट धेरैभन्दा धेरै खर्च गर्ने, एउटा मेरो एकदम चाहिँ केन्द्रबिन्दु त्यो हुन्छ, बजेट जति छ त्यो खर्च होस्। 5 करोड रुपियाँ छुट्टिन्छ कुनै योजनामा, 1 करोड पनि खर्च भएन भने अनि मेरो 5 करोड छुट्यो भनेर चाहिँ सुरुमा खुसी हुनुको के अर्थ हुन्छ, होइन? त्योभन्दा त 2 करोड छुट्टिएर 2 करोड खर्च हुनु उपयुक्त भयो नि 5 करोड छुट्टिनुभन्दा। त्यसैले चाहिँ खर्च गर्ने कुरा एउटा, अर्को कुरा चाहिँ पारदर्शिता, यो हरेक ठाउँमा चाहिँ अपारदर्शिता छ। म सुन्दैछु स्थानीय तहमा यति बेला चाहिँ समस्याहरू छन्, अहिले जनप्रतिनिधिहरूको होडबाजी डोजर किन्नेमा छ, कहाँ जाँदैछौँ हामी के जनताले त्यही अपेक्षा गरेर जनप्रतिनिधि पठाएका हुन्? उनीहरूलाई त क्लिन भएर निस्किनु भनेर पठाएका हुन्, उनीहरूले त अरू अनियमितता रोकुन् भनेर चाहिँ पठाएका हुन्। अहिले चाहिँ यो गाउँपालिका नगरपालिकाको अत्यधिक बजेट बाटोमा छुट्याउने,
डोजर
आफूले किन्ने, आफ्नालाई किनाउने, आफ्नो साथीको डोजर प्रयोग गर्ने, स्थानीय मान्छेको छ त्यसलाई चाहिँ कुरो मिल्दैन भने
प्रयोगमा
टाढाको ल्याउने खर्च गरेर, हेर्नुहोस् है यो आरोप होइन मैले सुन्दैछु हो। त्यसकारण यो अनियमितताको कुरा, अपारदर्शिताको कुरा होइन, विकास बजेटमा चाहिँ जनताको पसिना, जनताको बजेटमा दायाँ माया गर्ने कुरा, चाहे राजनीतिक व्यक्तिले जनप्रतिनिधिले गरोस्, चाहे कर्मचारीले गरोस्, चाहे ठेकेदारले गरोस्, कुनै कुरा पनि सही हुँदैन। हामी त कानुन बनाउन सकेका छैनौँ र अहिले खुम्चिएका छौँ, हामी त कानुन बनाउँछौँ, हामी संरचना बनाउँछौँ, हाम्रो चाहिँ प्रदेश स्तरको अख्तियार हुन्छ, भोलि चाहिँ तपाईँको चाहिँ सतर्कता केन्द्र हुन्छ, भोलि चाहिँ तपाईँको नियन्त्रण गर्ने निकाय हुन्छन्, कानुन हुन्छ र त्यो कडाइका साथ नियन्त्रण हुन्छ। असह्य कुरा हो त्यो जनताको निम्ति, त्यसकारण त्यसमा सहनशीलता हुँदैन। दोस्रो कुरा, तेस्रो कुरा भनेको आर्थिक अनुशासन। अस्ति एउटा चर्चा चल्यो संसदबाट चाहिँ 1-1 लाख रुपियाँ चाहिँ सांसदले लिए,
अग्रिम पेस्की
कुरो, पेस्की नै लिने कुरा धेरै खराब त होइन, होइन त्यो उसको तलबाट काटिने हो, त्यो पेस्की लिएर चाहिँ कार्यक्रमको निम्ति पेस्की गएको र त्यो खर्च गरेर चाहिँ बिल बुझाउने चिज होइन, उसको आफ्नो पाउने पारिश्रमिकबाट। तर पारिश्रमिकको निर्णय गरेका छैनौँ के हतार गर्नु पऱ्यो, त्यो त अर्थ मन्त्रालयले गर्ने कुरा हो नि, हामी त त्यसको सके चाहिँ तपाईँको ऐन बनाएर दिँदैछौँ होइन, अनि नभए चाहिँ हामी चाहिँ निर्णय गरिदिन्छौँ क्याबिनेटबाट, जे कुरा पनि चाहिँ तपाईँको नियमसङ्गत कानुन सम्मत हुनु पऱ्यो के,
प्रक्रियागत
रूपमा जानु पऱ्यो, विधि सम्मत हुनु पऱ्यो, यो कुरामा हामी कडाइ छौँ। त्यसकारण त्यो कुरा सुन्न बित्तिकै भोलिपल्टै मैले जति बेला चाहिँ कार्यवाहकको जिम्मेवारी पनि भएकोले सजिलो पनि भएर उसले सचिवहरूलाई बोलाएर प्रत्येक मन्त्रालयका चाहिँ र निकायका संसद सचिवालय राष्ट्र के अरे प्रदेश प्रमुखको कार्यालयका लेखा प्रमुखहरूलाई बोलाएर कडाइका साथ हामीले निर्देशन दियौँ कि जथाभावी खर्च गर्ने होइन, तपाईँहरू भोलि अप्ठ्यारोमा पर्नुहुन्छ, भोलि बेरुज आउँछ, भोलि कारवाहीमा पर्नुपर्छ। त्यसकारण पहिले कानुन त बन्न देऊ, पहिले मापदण्ड त बनाउनु देऊ होइन, त्यसकारण खर्च गर त्यसैले खर्च गर्ने कुरा जथाभावी गर्न नदिने र एक किसिमले भन्यो भने यो आर्थिक अनुशासन कायम गर्ने कुरामा हाम्रो ध्यान जान्छ। अनि चौथो कुरा भनेको धेरै महत्त्वपूर्ण यो यो चाहिँ मितव्ययिताको कुरा होइन, अहिले चाहिँ एकदम तलब कसले कति दिने योभन्दा त्योभन्दा बढी दिने त्योभन्दा बढी होडबाजी छ विभिन्न ठाउँमा, हामी होडबाजी गर्दैनौँ, हामी हेरिरहेछौँ, हाम्रो त स्रोतै छैन, स्रोत उनीहरूले अलि बढी लिँदा पनि त्यति चाहिँ गुनासो नआउला, हाम्रो आफ्नो स्रोत चाहिँ जिरो छ, अनि हामी चाहिँ एकदम ठुल्ठुला चाहिँ कुरा गरेर धेरैभन्दा धेरै बजेट लिने के अरे तलब लिने पारिश्रमिक लिने सुविधा लिने यो होड हामी गर्दैनौँ मेरो लागेसम्म। मुख्यमन्त्रीजीसँग मैले पनि सिरियसली कुरा गरिरहेको छु, उहाँ पनि कन्भिन्स हुनुहुन्छ, मन्त्रीहरूसँग हामी कुरा गर्छौँ, हामी पदाधिकारीहरूसँग कुरा गर्छौँ र हामी मितव्ययिता हामीले पहिला त मितव्ययिता आफूबाट सुरु गर्नु पऱ्यो। मैले चाहिँ आफ्नो तलब चाहिँ एकदम चाहिँ धेरै बनाउने, आफ्नो पारिश्रमिकमा चाहिँ बाँचा एकदम लचिलो हुने, अनि अरूका निम्ति कडाई गर्ने, मन्त्रीको चाहिँ धेरै बनाउनमा लाग्ने अनि त्यसपछि स्थानीय तहकाको चाहिँ एकदम खुम्च्याउने, यो होइन, सबैले त्याग गरौँ, सबैले त्याग गरौँ न, दुई वर्ष चार वर्ष यो पाँच वर्षको अवधि, अनि हाम्रो स्रोत आयो भने त हामी नै बढाउँला नि त जनताले पनि, अनि त्यसपछि विकासका काम हुँदै जान्छ।
यो कुरामा जसरी यहाँले अघि नै आफै पनि भन्नुभयो,
यो चाहिँ मितव्ययिता अपनाउनु छ, हरेक कुरामा मितव्ययिता, फर्निचर मैले चाहिँ भने तपाईँको चाहिँ यहाँ चाहिँ मन्त्रालयहरू स्थापना गर्ने कुरा भयो, क्वार्टरहरू व्यवस्थित गर्ने कुरा होला, पुराना चाहिँ सामग्रीहरू चाहिँ अनि ऊ चाहिँ कोठामा थुप्र्याएर अनि नयाँ 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 सामानहरू बजारमा खरिद गर्ने होडबाजी किन गर्न पऱ्यो, चल्छन् भने त पुरानैबाट चलाउँ न, आवश्यक पऱ्यो भने किन्ने, फेरि त एकदम किन्नै हुँदैन, कुर्सीमै बस्न हुँदैन, अब चाहिँ भवनभित्रै बस्न हुँदैन, चौरमा चाहिँ मन्त्रालय चलाउँ, यो अनावश्यक आदर्शको कुरा पनि होइन, सकिएसम्म राज्यको स्रोत जो जनताको पसिना हो त्यो जोगाउनेमा हाम्रो ध्यान जान्छ। यो मेरो अवधिभरि म जति वर्ष बसुला जति समय बसुला मेरो अवधिभरि यो चाहिँ आर्थिक मितव्ययिताको कुरामा म चाहिँ कडाएका छु।
यहाँले यो कुरा उठाएर हामीले पनि मैले पनि यही कार्यक्रम मार्फत पनि सम्बन्धित पदाधिकारी
पाँचौँ अनि विकासमा जनसहभागिता, अब जनताबाट आइसोलेटेड विकासको मोडेल होइन, जनताको सहभागिताको विकास, मैले भने नि आफ्नो गाउँ आफै बनाऊ भन्दा पनि किन मान्छे उत्साहका साथ झुम्मिएर लागे, कति थियो बजेट त्यो बेला, अहिले करोडौँ बजेट जनताको बिचमा जाँदा किन चाहिँ जनता चाहिँ आकर्षित हुँदैनन्, गरिबी निवारणका यत्र ठुल्ठुला कार्यक्रम गर्छौँ, गरिबी निवारणका निम्ति चाहिँ करोडौँ अरबौँ बजेट चाहिँ खर्च गरिरहने,
प्रगति कम हुने,
अनि ऊ चाहिँ गरिबीको ऊ चाहिँ प्यारामिटर बढिरहने होइन, त्यो डिग्री बढिरहने किन भइरहेछ, बजेट चाहिँ कहाँ गयो त्यो, त्यस कारण चाहिँ जनसहभागिता मूलक पारदर्शी विकास मोडेल हामी यो पाँच छवटा विषयमा केन्द्रित हुन्छ।
अवश्य पनि यहाँले भने जस्तै अब चाहिँ नि अहिले पनि यहाँ आम गुनासो के छ भने आवश्यकताका आधारमा योजना बनाइदिएन, आवश्यकताका आधारमा बजेट दिँदैन, पहुँचका आधारमा बजेट दिइन्छ, पहुँचका आधारमा योजना बनाइन्छ भन्ने गुनासो छ, त्यस कारणले नै ती विकास योजनाहरूमा जनताको स्थानीय समुदायको अपनत्व कायम हुन सकिरहेको छैन। तपाईँ यो प्रतिबद्धता जनाउन सक्नुहुन्छ अहिले, यहाँले चाहिँ कम्तीमा त्यो कुरालाई रोक्नुहुनेछ, त्यहाँले आफ्ना पार्टीका आफ्ना कार्यकर्ताका आफ्ना आफन्तका कुरा नसुनेर स्थानीय आवश्यकता के छ त्यसका आधारमा योजना बनाउनुहुनेछ बजेट दिनुहुनेछ भनेर कसरी विश्वास दिलाउनुहुन्छ?
त्यसको मोडालिटी हामीले तय गरिसकेका छौँ, म आफै संयोगले चाहिँ मलाई चाहिँ संसदीय दलले यो प्रदेश सभा सञ्चालन नियमावली ड्राफ्टिङ कमिटीमा राख्यो। कुनै पनि अर्थमन्त्री यो बजेटका बारेमा धेरै छलफल होस्, बजेट आउनुभन्दा बढी पहिला चाहिँ बढी व्यापक छलफल होस् भन्ने चाहँदैन हामी, मलाई मेरो अनुभव छ, हामी चाहिँ म अर्थ समितिमा हुँदाखेरि अर्थमन्त्रीलाई चाहिँ पूर्व बजेट छलफलको निम्ति बोलाउँदाखेरि सके आउँदै नआउने, आउँदाखेरि पनि समय नदिने, समय दिँदा पनि चाहिँ एकदम पीडाबोध गर्ने मैले व्यवहार छु। पार्लियामेन्टमा पूर्व बजेट छलफल भनेको चाहिँ एउटा त्यो के झाडा पार्ने कर्मकाण्डी के कर्मकाण्ड पुर्याउने टाइपको गरियो। यस पटकको चाहिँ नियमावली तपाईँले हेर्नुहोस्, तपाईँहरूकोमा मिडियाहरू मार्फत चाहिँ तपाईँले यस्ता कुरा चाहिँ सार्वजनिक पनि गर्नुपर्छ भन्ने लाग्छ मलाई। छ बजेट आइसकेपछिको छलफलको कुनै अर्थ हुँदैन, बजेट आउनुभन्दा पहिले व्यापक छलफल गर्छौँ हामी, संसदभित्र छलफल गर्छौँ लामो समय लिएर, त्यो पनि नियम बनाइदिएका छौँ हामीले, संसदीय समितिहरूमा छलफल, सब आफ्ना आफ्ना समितिमा, जस्तो विकास सामाजिक विकास सम्बन्धी समितिमा त्यही त्यसै अन्तर्गतका मन्त्रालयको छलफल हुन्छ, त्यहाँ अर्थमन्त्री पनि जान्छ, त्यहाँ सम्बन्धित मन्त्री पनि जान्छ, अनि अर्थ समितिले आर्थिक तथा प्राकृतिक स्रोत समिति प्रस्ताव गरिएको छ, त्यो समितिले अनि टोटल सांसदहरूलाई चाहिँ छलफलमा इन्भल्भ गर्ने गरी, विज्ञहरू बोलाउने गरी, विशेषज्ञ राख्ने गरी, सरकारवाला राखेर व्यापक छलफल गराउँछ, गर्छ मेरो उपस्थितिमा, अर्थात् कुनै पनि अर्थमन्त्रीको उपस्थितिमा। अनि जिल्ला जिल्ला जान्छौँ हामी, म आफै 10 जिल्ला पुग्छु त्यो बेला, अघि पछि जान भ्याउँछु भ्याउँदिनँ, पूर्व बजेट छलफलको बेलामा म जिल्ला जिल्लामा पुग्छु, सम्भव भए कतिपय स्थानीय तहहरूमा पुगिन्छ, र त्यहाँ जनताको सहभागिता, त्यहाँ नागरिक समाजको सहभागिता, त्यहाँ त्यहाँका चाहिँ सरकारी कार्यालयहरूको सहभागिता, दलहरूको सहभागिता, जनप्रतिनिधिको सहभागितामा अब तिम्रो जिल्लाको बजेटको प्राथमिकता के होला भन, हामी चाहिँ मन्त्रालयभित्र बसेर मात्रै गर्दैनौँ यो काम, तपाईँ यहीँ क्वाइन गर्नु न, यहीँ छुट्याउनु न, एक्लै गएर चाहिँ काने खुसी गर्ने परम्परा चाहिँ अब तोड्यौँ, र हामीले चाहिँ सम्बन्धित जिल्लामा सबैको बिचमा छलफल गरिसके त होइन, जस्तो हामी डोल्पा गयौँ भने डोल्पाको प्राथमिकता नम्बर एक के हो, त्यहाँका सबैले भनौँ न, किनकि त्यहाँ त लुक्ने कुरा भएन, स्वार्थ पनि त्यहाँ चाहिँ देखिने कुरा भएन, हो एक नम्बर प्राथमिकता यो हो भने डोल्पा जिल्लाका सबै पक्षले भन्यो भने, अनि प्रदेश सरकारको प्राथमिकता त्यही एक नम्बर हुन्छ, त्यसैले यो कुरा चाहिँ तपाईँको हिजोको जस्तो प्रवृत्ति जो छ चुरोटको चाहिँ कागजमा खोलमा चाहिँ योजना लेखेर दिने, ती योजना पढ्ने, तलबाट चाहिँ प्रक्रिया पुगेका म्याच्योर भएका तयारी भएका योजना चाहिँ फ्याँकिने अवस्थाको अन्त्य गर्छु मैले, हामी प्रक्रिया तल पनि स्थानीय तहमा पनि जनप्रतिनिधिले यस्तै खालको चाहिँ व्यापक जनसहभागिताका साथ सुझाव लिएर चाहिँ योजना तय गरून्, वडाबाट आउँछन् योजना, नगरपालिका गाउँपालिकाबाट त्यो ऊ चाहिँ के अरे परिपक्व भएर आउँछन् र अनि ती योजना प्राथमिकतामा पर्छन्, त्यहाँ सर्वे भएका एला म चाहिँ एक किसिमले चाहिँ तयारी भएका योजना प्राथमिकतामा पर्छन्, सबै जनतालाई चाहिँ सरोकार रहने चाहिँ योजना प्राथमिकतामा पर्छन्, र कुनै व्यक्तिको स्वार्थ हुने खालका योजना प्राथमिकतामा पर्दैनन्, अब त्यो परम्पराको पनि हामी सुरु गर्छौँ।
भनेको यहाँले यो प्रतिबद्धता जनाउँदै हुनुहुन्छ, अब आउने पूर्ण बजेटमा बजेटमा के कुरालाई समावेश गर्ने, के कुरालाई प्राथमिकता दिने भनेर यहाँहरूले कम्तीमा जिल्ला तहमा चाहिँ सम्बन्धित ठाउँमा आफै पुगेर छलफल चलाउनुहुन्छ र प्राथमिकता क्षेत्रहरू निर्धारण गर्नुहुन्छ।
निश्चित रूपमा त्यो पूर्व बजेट छलफल भनेकै बजेटका सिद्धान्त र प्राथमिकताको बारेमा छलफल गर्ने हो।
हामी प्रवृत्ति पहिले पनि कस्तो पनि छलफल गर्यो, झाडा टार्ने काम गर्यो, सुझाव लियो, ती सुझाव एकातिर फाल्यो अनि आफ्नो जे छ त्यही गरा भन्ने,
बजेट आइसकेपछि पनि छलफल हुन्छ त फेरि, जस्तो हामीले सुझाव लियौँ, तामझाम गऱ्यौँ, नाटक गऱ्यौँ भरे एकछिन, अनि बजेटमा ती कुरा सम्बोधन भएन भने ती सांसदहरू त हुनुहुन्छ नि त्यहाँ, फेरि त्यसपछि त झ्याएको झार्नु होला नि, त्यसपछि समात्नु होला नि कठालो मेरो, त्यसैले चाहिँ त्यो ढाँट्ने काम चाहिँ हामीबाट हुँदैन। हाम्रो क्षमताले, हाम्रो हैसियतले, हाम्रो बुद्धि, हाम्रो अध्ययनले जति गर्न सकिन्छ इमान्दारी साथ गरिन्छ, एउटा कुरा बोल्ने अर्को कुरा चाहिँ गर्ने काम हुँदैन।
अब हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ, यहाँलाई पनि हतार छ, अब हामी सबैले भन्छौँ, सबैले थाहा छ सबैको प्रदेशको तुलनामा यो प्रदेश गरिब छ, विकासका दृष्टिकोणले पछाडि पर्या छ, बारम्बार नेताहरूले सबै दलका नेताहरूसँग मैले कुराकानी गर्न पाएँ, केन्द्रीय तहमा नेतृत्वमा रहेकादेखि लिएर स्थानीय स्तरका नेताहरूसँग पनि कुराकानी गर्ने मौका पाउँदा सबैको भनाइ के हुन्छ भने, हामी सुनको सिरानीमा बसेर नुन खोज्न भौतारी रहेछौँ यो प्रदेशका बासिन्दा भनिरहनु भएको छ। जसले त्यो भनिरहनु भयो उहाँहरू पहिला पनि जनप्रतिनिधिका रूपमा काम गर्नुभयो, यहाँले पनि गर्नुभयो, यो प्रदेशलाई हामीले अहिलेसम्म यो पछाडि पर्नुको कारण के हो, अब यसलाई समृद्धिमा लैजानको लागि के गर्नुपर्छ भनेर के भन्नुहुन्छ?
तपाईँले भनेका कुरा हामीले भन्दै आएका छौँ, धेरै गीत गायौँ हामीले, जस्तो अब हिजो हामी जनप्रतिनिधि भयौँ पटक पटक, म पनि भएँ, म जति बेला जनप्रतिनिधि भएँ त्यति बेला चाहिँ एकात्मक राज्य सत्ता थियो, केन्द्रीकृत राज्य सत्ता थियो, सङ्घीयतामा हामी गएका थिएनौँ, म चाहिँ जहाँबाट निर्वाचित भएँ मैले त्यहाँ मात्रै सरोकार गरेँ, म सल्यानबाट निर्वाचित भएँ, त्यसमध्ये पनि मेरो क्षेत्रबाट निर्वाचित भएँ, सल्यानकै पनि अर्को क्षेत्रभन्दा त्यो क्षेत्र प्राथमिकता पर्यो होला, किनभने त्यति बेलाको चाहिँ सीमा त्यही नै थियो. मैले हुम्लाको निम्ति मुगुको निम्ति त्यति बेला सोचेन होला. र सङ्घीयताको चाहिँ आवश्यकता बोध मलाई अहिले हुन थालेको छ. जस्तो आज यहाँबाट निर्वाचित हुने प्रतिनिधि सभाका सदस्यहरू, राष्ट्रिय सभाका सदस्यहरू काठमाडौँ जानुभएको छ. काठमाडौँ हुनुहुन्छ नि. चुनावको बेलामा चाहिँ अब जनताको बिचमा जान्छौँ वा बिचमा पनि जाउँला, तर अहिले जो प्रदेश सरकार बनेको छ अब चाहिँ काठमाडौँ जान परेन कि. हामीलाई काठमाडौँ जानु हतार छैन. हामी यहाँ केन्द्रित भएर अब अरू यहाँ आउँदैछन्. आज गरिबी निवारण कोषको कार्यक्रम छ, उहाँहरू यहाँ आएर छलफल गर्दै हुनुहुन्छ. अब हामी सोध्छौँ गरिबी निवारणका क्षेत्रमा यो प्रदेशमा तपाईँले के काम गर्नुभयो, कति गरिबी घटाउनुभयो भनौँला नि. किनभने अब त हामीलाई यहाँ डे टु डे घन्टा घन्टामा छेन छेनमा यहाँका समस्याले हामीलाई चाहिँ एकदम घेरिरहेका हुन्छन्, घचघच्याइरहन्छन्. तपाईँ पत्रकारहरूले घचघच्याउनुहुन्छ, अनि पत्रिकामा के लेख्छ भनेर बिहानै उठेर हेर्नुपर्छ. सजग सचेत पनि बनाइरहेकै छ, होइन? कहीँ कमजोरी भयो कि कहीँ आयो कि केही, हामी एकदम अलर्ट छौँ. अनि हुम्लाको मान्छे आउँछ, यहाँका समस्या बताउँछ. रुकुमको मान्छे आउँछ, आफ्ना समस्या बताउँछ. सल्यानको आउँछ, बताउँछ. भने अब हामी केन्द्रित भएर एक किसिमले चाहिँ यो यो प्रदेशको निम्ति यहाँका समस्या बुझ्ने, यहाँका आवश्यकता बोध गर्ने र यहाँका समस्या समाधानका निम्ति लाग्ने हाम्रो हैसियतले, हाम्रो स्रोतले भ्याएसम्म हामी सकेन चाहिँ हामी केन्द्रमा चाहिँ सहयोगको निम्ति प्रेसर गरौँला. त्यतिले पनि पुग्दैन, हामी निजी क्षेत्रलाई चाहिँ हामी अनुरोध गरौँला, अन्तर्राष्ट्रिय क्षेत्रलाई चाहिँ अपिल गरौँला, या हामी चाहिँ सरकारी हाम्रो आन्तरिक स्रोत, केन्द्रको स्रोत, अनुदान, त्यति मात्र होइन अब राजस्वका चाहिँ क्षेत्रहरू पनि फराकिला बनाउँला, हाम्रा सम्भावनाहरू खोजी गरौँला. त्यही जडीबुटीको कुरा भयो, अहिले भद्रको बोल्छ त कति उठ्छ यार्चा गुम्बाबाट डोल्पामा वा चाहिँ यो प्रदेशभरिमा, कि कहाँ अत्तो पत्तो छैन. काठ फालिएको छ, काठको चाहिँ तपाईँ व्यवस्थापन गरेर हामीले त्यसबाट चाहिँ रेभेन्यू लिन सकौँला. भन्नाले अब त यहीँ कन्फाइन भएर, यहीँ केन्द्रित भएर, होइन, अनि लाग्नुपर्ने अवस्था भयो. त्यसैले यस हिसाबले चाहिँ हामी अब त अघि भनिए जस्तै अहिलेको अवस्था भनेको त्यही अँध्यारो र उज्यालो हो. हाम्रो प्रदेशको उज्याली अँधेरीको अवस्था हो. अँधेरी भनेको त्यही हो, हामी अभावै छ, गरिबी छ, विपन्नता छ, अशिक्षा छ, स्वास्थ्य क्षेत्रमा त्यो अब मान्छेले औषधि नपाएर मर्नुपर्ने अवस्था छ, सुत्केरी हुँदा सुरक्षित चाहिँ मा चाहिँ के अरे गर्भाधान गर्न सक्दैनन्. यो तमाम खालका चाहिँ समस्याबाट हामी जकडिएकै छौँ. हो, यही हो एउटा वास्तविकता, एउटा रियालिटी. यो चाहिँ धरातले यथार्थ एकातिर छ, अर्को चाहिँ यथार्थता पनि छ. त्यो भनेको हामीसँग चाहिँ सुनको सिरानी भने जस्तै सिम्बोलिक रूपमा हामीसँग, हामी धनी पनि छौँ अर्कोतिर. जल स्रोतको हिसाबले सबभन्दा धेरै स्रोतको धनी हामी नै छौँ. हामी जडीबुटीको निम्ति
प्रधानमन्त्रीज्यू त्यो धन हामीलाई तब काम लाग्छ हामी जब त्यसलाई प्रयोगमा ल्याउन सक्छौँ.
त्यसकारण हाम्रा चाहिँ जटिलता पनि छन्, समस्या पनि छन्, अँध्यारो पाटो पनि छ, यो पनि एउटा रियालिटी हो. हामीसँग चाहिँ सम्भावनाका फराकिला क्षेत्र पनि छन्, अर्को उज्यालो पाटो हो. त्यसकारण चाहिँ यो अँध्यारोलाई धपाउनका निम्ति यो गरिबीको, अशिक्षाको, अविकासको, होइन,
अब उसो भए
समस्यालाई चाहिँ ऊ चाहिँ कम गर्दै जानका निम्ति मैले भने अँध्यारो धपाउनलाई उज्यालो बढाउँदै जानु पर्ला नि. त्यही भएर बिहानीको सूर्य जस्तै गरी उज्यालो सूर्य उदाउन थालेको छ र हामी चाहिँ यी सम्भावना जलस्रोतको होला, जडीबुटीको होला, अथवा चाहिँ विभिन्न चाहिँ खनिज पदार्थहरूको होला, या अर्ग्यानिक उत्पादनको क्षेत्र होला, या पर्यटनको क्षेत्र होला, पशुपालनको क्षेत्र, यी तमाम सम्भावनालाई चाहिँ उपयोग गरेर हामी चाहिँ उज्यालो पक्ष बढाउँदै जान्छौँ, अँध्यारो पक्ष घटाउँदै जान्छौँ. हाम्रा सम्भावनालाई बढीभन्दा बढी, हाम्रा प्राकृतिक स्रोत सम्पदालाई बढीभन्दा बढी उपयोग गरेर हामी चाहिँ समृद्धिको बाटोतर्फ.
अब यहाँले यो भन्न सक्नुहुन्छ उसो भए कि यहाँहरूको कार्यकालमा अबको 5 वर्षभित्रमा यतिसम्म चाहिँ हुने छ है, रातारात हामी यो प्रदेशलाई धनी गराउँछौँ, नमुना गराउँछौँ भनेर कोहीले भन्छ भने त्यो खालि हावादारी कुरा होला. तर कमसेकम यो हाम्रो गन्तव्य चाहिँ त्यहाँ छ, हामीले यो बाटो चाहिँ देखाउँछौँ है, अथवा यो अवस्थासम्म गर्छौँ है भनेर 5 वर्षको यहाँहरूको कार्यकालमा जनताले के कुरा अनुभूति गर्न सक्लान्?
अब किटानीका साथ यही यही भनेर त हामी स्टडी गर्दैछौँ. कम से कम चाहिँ यो प्रदेश अब चाहिँ मेन स्ट्रीममा गयो
भन्ने
यो प्रदेशको चाहिँ गरिबीको चाहिँ डिग्री केही घट्यो यो प्रदेशका सबै जिल्लामा कमसेकम बाटो पुग्यो कमसेकम चाहिँ नाका खुलिसक्ला नभए पनि खुल्ने क्रम अगाडि बढ्यो पर्यटकहरूको सङ्ख्या हिजोभन्दा आज चाहिँ दोब्बर कमसेकम भयो दोब्बर मिनिमम हामी बनाउँछौँ होइन अथवा चाहिँ खाद्यान्नको क्षेत्रमा हामीलाई जति चाहिँ घाटा छ र हामीले आयात गर्नुपर्ने छ त्यसलाई चाहिँ हामी घटाउँछौँ विकास भनेको बाटो मात्रै होइन बाटो पनि हो खानेपानी आधारभूत कुरा होला बिजुलीको कुरा होला यति जनताले बिजुली बाल्थे अब त्योभन्दा बढी जनताले यतिले बाल्यो
भने
एउटा चाहिँ फ्रेम हामी दिन्छौँ
भनेको अब यहाँहरू साँच्चिकै यो प्रतिबद्धता जनाउन सक्नुहुन्छ उसो भए कि यहाँहरूको कार्यकालमा अब सरकार साँच्चिकै हाम्रै नजिक छ है अब टाढा सिंहदरबारमा छैन अब आफ्नै संहिताको सिद्धान्त अनुसार व्यावहारिक रूपमै सरकार हाम्रै गाउँठाउँमा छ है भन्ने अनुभूति जनताले गर्न सक्छ
प्रदेश सरकार र स्थानीय सरकार भनेको जनताको सरकार हो सिंहदरबारको पहुँच हामीसँग आइपुगेन हाम्रो पहुँच सिंहदरबारसम्म पुगेन सिंहदरबारको अवसर हामीसम्म आइपुगेन त्यसैले संहितामा गयौँ त्यसैले स्थानीय सरकारले बोलियो बनायौँ अब चाहिँ हाम्रा प्रदेशहरूमा सिंहदरबार खडा भएका छन्
त्यो जनताको दैनिक जीवनमा आउँछ कि आउँदैन
हो त्यही त हो हाम्रो टार्गेट हाम्रो अहिलेको चाहिँ केन्द्रबिन्दु हाम्रो लक्ष्य भनेकै त्यही हो कि जनताले कमसेकम हाम्रो नजिकमा सरकार आयो यो सरकार हाम्रो पहुँचमा छ हाम्रो चाहिँ आफ्नो घर आँगनमा छ र यो हाम्रो सरकार बनेको अनुभूति जनतालाई दिलाउने गरी नै हामी लाग्छौँ हाम्रो त्यही नै सङ्कल्प र प्रतिबद्धता हो
यो कुरा व्यवहारमा पनि उत्रियोस् अब हामी कहाँ आर्थिक स्रोतको कमी छ आर्थिक स्रोत जुटाउनको लागि के कुराहरू हुन सक्छन् भन्ने लाग्छ हामी कसरी अब त प्रदेश सरकारले आफै आय स्रोत जुटाएर खर्च गर्नुपर्ने होला केही समयपछि त
यसका तिनवटा क्षेत्र छन् जस्तो एउटा त हामीले केन्द्रबाट पाउनुपर्ने जो चाहिँ अनुदान र राजस्वको हिस्सा छ त्यसको दायरा फराकिलो बनाउनुपर्छ र फराकिलो छ मैले आफैले अर्थ समितिमा रहँदाखेरि चाहिँ जुन कानुनहरू हामीले त बनायौँ प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी कानुन र यो वित्तीय हस्तान्तरण सम्बन्धी कानुन जो बनायौँ त्यो कानुनमा नै हामीले मापदण्ड किटानी गरिदिएका छौँ कि हाम्रो जस्तो पछाडि परेको चाहिँ प्रदेशलाई बढीभन्दा बढी प्राथमिकतामा राख्ने गरी अनुदानको वितरण गर्ने व्यवस्था छ त्यसैले ठुलो हिस्सा हामी प्राप्त गर्ने गरी लाग्छौँ गर्छौँ अर्को कुरा भनेको चाहिँ अब हाम्रा स्रोत साधनको अघि हामीले छलफल गरे जस्तै स्रोत साधनको बढीभन्दा बढी उपयोग गर्ने जडीबुटीलाई व्यवस्थापन गर्ने पर्यटकहरूलाई धेरैभन्दा धेरै आकर्षित गर्ने उनीहरूलाई सुरक्षाको अनुभूति समृद्धिको निम्ति सुरक्षा अभियान हामीले चलाएकै छौँ उनीहरूलाई चाहिँ शान्तिको अनुभूति उनीहरूलाई अर्ग्यानिक चाहिँ ऊ चाहिँ खानाको एउटा ऊ चाहिँ व्यवस्था सहित हामी पर्यटकहरू धेरै ल्याउने गरी पर्यटनको क्षेत्रबाट पनि हामीले आम्दानी बढाउँछौँ पशुपालनलाई प्राथमिकता कृषि क्षेत्रलाई प्राथमिकता फलफुल होला अथवा चाहिँ के अरे यो तरकारी उत्पादन होला या कुन उत्पादनलाई प्राथमिकता दिएर हाम्रो आय स्रोत बढ्छ भन्ने कुरामा ध्यान दिएर हाम्रै आन्तरिक स्रोत पनि बढाउने र अनि निजी क्षेत्रलाई आकर्षित गर्ने सहयोगदातालाई आकर्षित गर्ने लगानीकर्ता आकर्षित गरेर धेरैभन्दा धेरै लगानी यो प्रदेशमा गरेर त्यसबाट पनि यो प्रदेशलाई फाइदा पुर्याउने गरी हामी क्याटेगोरिकल्ली यी क्षेत्रहरू डिफाइन गर्छौँ तिनलाई चाहिँ प्राथमिकता दिन्छौँ र यो प्रदेशलाई चाहिँ सम्पन्न बनाउन समृद्ध बनाउन र यहाँका जनतालाई खुसी र सुखी बनाउन हामी हरपल लागिरहन्छौँ
अवश्य पनि यहाँले जे कुराहरू यहाँ भन्नुभयो त्यो व्यवहारमा उत्रियोस् कसैले पनि काखा र कसैलाई पाखा नगरिकन सरकारले काम गरोस् र नागरिक समाज र अन्य पक्षले पनि सरकारको समीक्षा कामको आधारमा गरोस् अन्य राजनीतिक वा अन्य आस्थाको आधारमा नगरोस् यहाँले पटक पटक घडी हेरिरहनु भएको छ मन्त्रीजी यहाँ एकदम हतारमा हुनुहुन्छ अब जाँदा जाँदै यहाँलाई एउटा मन्त्रीको हिसाबले भन्न मन लागेको कुरा र हाम्रो छलफलमा उठ्न नसकेको कुरा यो कुरा चाहिँ सोध्या भए हुन्थ्यो यो कुरा चाहिँ मैले भन्न पाइनै भन्ने त्यस्तो केही छ भने एकदमै संक्षिप्त
हामीले एकदम महत्त्वपूर्ण छलफल गऱ्यौँ वास्तवमा चाहिँ बाधे बाधे जाए त्यो तत्त्वबोध छलफल गर्दै जाँदाखेरि नयाँ नयाँ कुरा पनि आउने हुन् तपाईँहरूको छलफलले हामीलाई धेरै सहयोग पनि गरिरहेको छ हाम्रो त्यही हो कि हाम्रो प्रतिबद्धता भनेको हाम्रो प्रयत्न भनेको हाम्रो आजसम्मको चाहिँ जो अध्ययन छ जो लगानी छ जे जिम्मा हामीले पाएका छौँ त्यो कुशलता साथ पुरा गर्नेछौँ हाम्रो टिम जो चाहिँ यो नयाँ टिम बनेको छ पहिलो मन्त्रीमण्डल बनेको छ पहिलो जिम्मेवारी हामीले प्राप्त गरेका छौँ र हामी हाम्रो फाइदाको निम्ति चाहिँ हामी केन्द्रित हुने छैनौँ। हामी जनताको फाइदा यो प्रदेश बनाउने कुरामा, यो प्रदेशको समृद्धिको यो यात्रामा हामी चाहिँ अगाडि बढ्नेछौँ। हामीलाई चाहिँ आम जनताको साथ सहयोग चाहिनेछ, हामीलाई चाहिँ आलोचना चाहिनेछ। त्यसैले कहाँनिर हामी कमजोरी गर्छौँ तत्काल हामीलाई आलोचना गरियोस्, हामीलाई सुझाव दिइयोस्, हामी त्यस ढङ्गले अगाडि बढ्छौँ र भोलिका दिनमा चाहिँ केही न केही यो प्रदेशको जनताको नजिकको घर दैलोको जनताले देख्न सक्ने, जनताले भेट्न सक्ने, सरकारले जनतालाई चाहिँ आफ्नो सरकार बनेको अनुभूति दिने गरी हामी लाग्छौँ।
हस्, समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँ सबैलाई।
हस्, आजको संवादको निर्धारित समय सकिएको छ। आज हामीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालासँग कुराकानी गर्यौँ। आगामी हप्ता नयाँ विषय नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजको कार्यक्रमका अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अहिलेलाई छुट्टिन्छु। हस्त, नमस्ते, शुभ दिन।